لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، قاسم الجبارين، مبير الظالمين، رب الشهداء والصديقين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد، اللهم صل على محمد وآل محمد وآله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا، اللهم صل على محمد وآل محمد. سيما للإمام المنتظر والحجة الثانية شر أجل اللهم له الفرج، ولعنة الله على أعدائهم أجمعين من الأزل إلى الأبد. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم، إن الدين عند الله الإسلام، وقال قل إن صلاتي ونسكي ومحياي ومماتي لله رب العالمين لا شريك له بذلك أمرت وأنا أول المسلمين. 1442 ہجرا کے ایام عزا کی آج 6 محرم کی تاریخ ہے، اور الاثر اسلامک سینٹر میلبرن میں غدیری اسلام اور یزیدی اسلام کے عنوان پر مختلف آیتوں کی مدد سے، مختلف روایات کی مدد سے، تاریخ کے مختلف واقعات کی مدد سے یہ خود سمجھنے کی کوشش کی جا رہی ہے اور مومنین تک پیغام پہنچانے کی کوشش کی جا رہی ہے کہ اتنا ہم واضح فرق ان دو اسلام میں سمجھ لیں کہ کہیں کبھی غلط فہمی کی وجہ سے، دھوکے کی وجہ سے چاہیے کچھ اور ہمارے پاس کچھ اور آ جائے. سورہ مائدہ کی جس آیت کی آج میں نے تلاوت کی ہے، یہ بھی قرآن کی ان آیتوں میں سے ایک آیت ہے جو اسلام کی تعریف کر رہی ہے. اب ایک سوال یہ ہے کہ دنیا میں ایک نہیں، دو نہیں، 50 نہیں، 100 نہیں، 1000 نہیں، پتہ نہیں کتنے مذاہب ہیں. اب ان تمام مذاہب میں سے اگر ہم چوز کر رہے ہیں، سلیکٹ کر رہے ہیں اسلام کو، تو بھائی کسی بھی چیز کا آدمی جب انتخاب کرتا ہے تو کوئی نہ کوئی کرائٹیریا تو ہوتا ہے نا کہ اتنے ساری چیزوں میں سے اس کو کیوں منتخب کیا. تو مختلف آیتوں کی جو آج تک میں نے تلاوت کی، یعنی آج تک سے مطلب یہ ہے کہ شروع کی 5 مجالس جو ہو چکی ہیں، آج 6 محرم کی مجلس، تو مختلف آیتوں میں اسلام کے مختلف فضائل بتائے گئے، خصوصیات بتائی گئیں، خوبیاں بتائی گئیں جو ہمیں اور آپ کو یہ میسج دے رہے ہیں کہ اس لیے اسلام کا انتخاب ہوا. مثلا مکمل دین ہے، کوئی اور دین کائنات میں آپ کو ایسا نہیں ملے گا جو مکمل ہوگا، بلکہ عام طور پر ریلیجن یا مذہب کی تو تعریف یہی ہے جو آدھا آپ کو پیغام دے. بہت ہی مشہور ایک جملہ ہے کرسچینٹی کا، اللہ کو اس کا حق دو، قیصر کو اس کا حق دو. تو اسلام کی پہلی مثلا ایک خاصیت کے مکمل ہے. اور آج جو میں نے آیت تلاوت کی سورہ مائدہ کی آیت، ان دین عند اللہ الاسلام کا، اسلام کی سب سے بڑی خوبی یہ ہے کہ اللہ کے پاس یہی ایک دین ہے، باقی سب مین میڈ ہے، انسانوں نے بنائے. یہ وہ دین ہے جو اللہ نے بنایا، اور اللہ کا بنایا ہوا ہمیشہ فضیلت رکھتا ہے آدمیوں کے بنائے ہوئے پر، چاہے وہ دین ہو، چاہے وہ امام ہو، چاہے وہ خلیفہ ہو. اچھا، اب یہ تمہیدی گفتگو تو روز 2-3-4 منٹ ہوتی ہے، اب مسئلہ یہ ہے کہ وہ اسلام ہے کیا جو غدیر میں ہم تک پہنچا، وہ نہیں جو یزید نے ہم تک پہنچانے کی کوشش کی اور حسین نے کہا کہ وہ اسلام پر الوداعی سلام، جو غدیر میں آئے. جو غدیر میں اسلام آیا ہے اس کو سورہ انعام کی اس آیت سے سمجھی جو آج میں نے خطبے میں پہلی آیت کے بعد تلاوت کی. یہ ہے اصلی اسلام, یہ ہے ایکچوئل اسلام, یہ ہے اوریجنل اسلام, یہ ہے اللہ کا پسندیدہ اسلام. کیا جس کا طریقہ وہ ہو. قل ان صلاتی و نوسوکی و محیایا و مماتی, اے حبیب کہہ دیجئے کہ میری نماز للہ رب العالمین, اس اللہ کے لیے ہے جو کائنات کا پالنے والا. خالی نماز نہیں, نوسوکی میری تمام عبادتیں اسی اللہ کے لیے. خالی عبادتیں نہیں, محیایا میری ساری زندگی اس اللہ کے لیے. خالی زندگی ہی نہیں, مماتی میری موت بھی اس اللہ کے لیے. اسی لیے ہمیں خودکشی کرنے کی اجازت نہیں کہ موت بھی ٹھیک ہے, وہ اگر آئے گی تو حکم خدا سے آئے گی, ہم ایک نہیں لاکھ طریقے سے خودکشی کریں پھر بھی بچ جائیں گے, لیکن خود یہ عمل شروع کرنا نہیں. موت بھی ہمارے اختیار میں نہیں, یعنی موت بھی اپنی مرضی سے نہیں, ہماری زندگی بھی موت اللہ کے لیے اور موت بھی للہ ہے اللہ کے لیے. لیکن رب العالمین مجھے ساری کائنات کا پالنے والا, یا ایک اور سوال کا جواب ان ڈائریکٹ وے میں آ گیا, اور وہ یہ ہے کہ ہر انسان آزاد پیدا ہوا ہے تو آخر ہم اپنی پوری زندگی اللہ کو کیوں دیں. دیکھیں بہت سارے اس کے جواب ہیں, ایک جواب یہ آیا, اور میں اکثر یہ نقطہ اپنی مجالس میں بیان کرتا رہتا ہوں کہ قرآن کریم میں کوئی پیغام دیتے وقت اللہ کا جو نام آئے تو ایک سوال کرنا چاہیے کہ اللہ کے تو 1000 نام ہیں دعائے جوشن کبیر میں, 1001 اسماء حسنہ ہمارے ہاں بھی 99 یا 100. قرآن کی فلاں آیت میں یہ نام کیوں آیا ہے اللہ کا, اور اس آیت میں وہ نام کیوں آیا ہے؟ کیا یہ خالی اس طرح سے جیسے شاعر حضرات جب کوئی کلام لکھتے ہیں تو وہ قافیے ڈھونڈتے رہتے ہیں؟ نہیں, ہر آیت کا جو پیغام ہے اس کے اعتبار سے اللہ اپنے نام کو استعمال کر رہا. جہاں پہ مثلا یہ بات ہو کہ تمہارے اعمال کی چیکنگ ہو رہی ہے, وہاں اللہ کہے گا میں سمیع ہوں, میں بصیر ہوں, میں علیم ہوں, میں دیکھ بھی رہا ہوں, میں سن بھی رہا ہوں, میں علم بھی رکھتا ہوں. اب بات اصل موضوع سے نہ ہٹنے پائے. جہاں جہاں قرآن میں لفظ رب آیا ہے, ہر جگہ تو اللہ کے لیے رب نہیں آیا, جہاں جہاں رب آیا وہاں رب کے ذریعے سے ایک پیغام, رب مانے پالنے والا. ہر سیکنڈ تمہیں جو اللہ پال رہا ہے تو اب اگر اپنی زندگی اس کو دے رہے ہیں تو کیا کمال ہے. للہ ہے, خالی یہ نہیں کہا کہ تمہاری زندگی اللہ کے لیے, اس اللہ کے لیے ہے, للہ رب العالمین جو ساری کائنات کو پال رہا ہے. جو ہمیں ذرا سی چیز ایک پانی کا گلاس آفر کر دے ہم کہتے ہیں تھینک یو, یہی تھینک یو. اسلام کی ٹرمینالوجی میں نماز بھی ہے, روزہ بھی ہے, عبادت بھی ہے, واجبات کی پابندی بھی ہے, یہ تھینک یو. اور تھینک یو کس بات کا؟ رب العالمین وہ ہم کو پال رہا. اب اس میں ایک اور بہت اہم نقطہ نکلتا ہے لیکن وہ آج بیان کرنے کا وقت نہیں. اب وہ تاریخیں آ گئی ہیں جس میں مصائب کا بیان زیادہ ہونا چاہیے. تو رب العالمین لا شریک لہ. اچھا مسئلہ یہ ہے کہ ہم نے اپنی ساری زندگی اس اللہ کو کیوں دی؟ کبھی ایسا بھی ہوتا ہے نا کہ مثلا میں باہر سے ٹریولنگ کر کے آیا, 2-3-4 گفٹ لے کر آیا, وہ جو روایت میں ہے کہ خالی ہاتھ کبھی گھر نہ آؤ, سوغات یعنی گفٹ اور تحفہ ضرور لے کر آؤ, اس سے محبت بڑھتی. بہت اہم اسلام کا حکم ہے, کچھ اور نہ ملے تو پتھر اٹھا کے لے آؤ, خالی ہاتھ نہ ہو. اب یہ سب الگ الگ باتیں ہیں کہ اسلام جتنی محبت ہمارے درمیان پیدا کرنا چاہتا ہے اتنی ہی نفرت ہم اپنے درمیان ڈیولپ کر رہے ہیں. हत्ता दीनी कामों के अंदर भी आपने देखा होगा कि कोई किसी से नाराज हो गया, उसने कहा अच्छा मैं इनके साथ काम ही नहीं करूंगा, वो इनका काम ही नहीं, वो अल्लाह का काम है, लेकिन ये अलग मौजू बन रहा। तो अब कभी ऐसा हुआ कि हम कोई चीज लेकर आए, कोई गिफ्ट लेकर आए, दो तीन चार किसी को दिखाया, घर वालों को, बच्चों को, मसलन एक बच्चे ने कहा सब मुझे दे दिए, हमने कहा तुम्हें कैसे दे दे, और भी तो है ना, उनको भी तो देना है ना। तो अब यहां पे हमने अपनी सारी जिंदगी अल्लाह को दे दी, तो कोई पलट के ना कह दे सारी जिंदगी अल्लाह को क्यों दे दी, और अल्लाह भी तो है ना। कहा नहीं, ला शरीक ला, ये वो अल्लाह है जिसका कोई शरीक नहीं है। हाँ अगर दो अल्लाह होते, तीन अल्लाह होते तो हम थोड़ी सी जिंदगी इसको देते, थोड़ी सी जिंदगी उसको देते। जैसे आखिरी जमाने की निशानी यही बताई गई, सयाती जमान अला उम्मती, पैगंबर ने फरमाया अनकरीब वो जमाना मेरी उम्मत पर आने वाला कि जब उनकी औरतें उनका कबीला होंगी और उनके दीनार और दिरहम उनका अल्लाह होंगे। तो आज हम यही करते हैं, कुछ ख्याल उस अल्लाह का करते हैं, कुछ ख्याल उस डॉलर और पाउंड का करते हैं। भाई फला हुक्म खुदा पे अमल किया तो नुकसान हो जाएगा। अल्लाह ने कहा झूठ मत बोलो, लेकिन झूठ नहीं बोलेंगे तो सेंट्रल लिंक से या जॉब कीपर, जॉब सीकर, जो भी आजकल चल रहा हो वो नहीं मिलेगा हमको। तो एक अल्लाह वो है जो आसमान पर बैठा, एक अल्लाह वो है कि जो सेंट्रल लिंक के ऑफिस में बैठा हुआ या ऑनलाइन है। तो कहा कि नहीं, लिल्लाह रब्बिल आलमीन, वो अल्लाह जो कायनात को पाल रहा है, ला शरीक अल्लाह, उसका कोई शरीक नहीं है, वन एंड ऑल, वही है। इसलिए हमने सारी, जब कोई और है ही नहीं, जिसका एक बेटा होगा वो जो लेके आता है सब अपने एक बेटे को देता है, जिसके पांच बेटे हैं वो रोक देता है नहीं सब तुमको नहीं मिलेगा, बाकी का भी तो हक है ना। तो अपनी जिंदगी के निजाम पे निगाह डाल लीजिए, आपकी जिंदगी में ये लग रहा है कि सब कुछ आपने अल्लाह को दिया है या आपने हर एक के लिए अलग अलग कुछ हिस्सा रखा, उस अल्लाह को भी कुछ मिलेगा। अच्छा ज्यादा उसको देंगे लेकिन दूसरों का भी तो हक है ना, वो भी तो हमारे अल्लाह है, नहीं ला शरीक अल्लाह। इसके बाद कुरान करीम एक और सवाल का जवाब दे रहा है। एक आयत है, पता नहीं कितने पहलू हैं, मैं तफसीर कुरान तो कर नहीं रहा हूं वरना ये सारे पहलू बताता, बस इसका आखिरी लफ्ज आएगा कि फिर वही जहां से बात चली थी, इस्लाम है क्या, गदीरी इस्लाम। एक सवाल आजकल बहुत उठता, खासतौर पर जो हमारे यहां के वो बच्चे जो वेस्ट में पढ़े हुए, कोई हुक्म खुदा बताइए, सवाल करते हैं वाह इसका रीजन क्या, ये काम क्यों करें। इसको मैं मिसालों के जरिए से टाइम आपका वेस्ट नहीं करना चाहता, दाढ़ी मगर क्यों, हिजाब मगर क्यों, म्यूजिक छोड़ दे मगर क्यों, इबादतें करें मगर क्यों, सुअर ना खाएं तो मगर क्यों, हराम और हलाल का ख्याल करें तो मगर क्यों। सैकड़ों जवाब हैं, सब जवाब अपनी जगह सही है, मगर एक जवाब इस आयत में आ गया। मुख्तसर आयत, कितना बेहतरीन इंट्रोडक्शन इस्लाम का भी, और जितने सवाल एक आम कॉमन सेंस रखने वाले के दिल में है सबका जवाब भी। भाई फला काम क्यों करे, अभी आपने कहा मेरी नमाज अल्लाह के लिए, आपने कहा कि मेरी जिंदगी अल्लाह के लिए, आपने कहा मेरी मौत अल्लाह के लिए, एक जवाब तो आ गया क्योंकि तुम्हारा रब है। रब का मतलब क्रिएटर नहीं है, उसको खालिक कहते हैं। रब का मतलब है जो तुम्हें हर सेकंड कुछ दे रहा है। अब फिर यह आया बेजालिका उमर, तो ये है मोमिन। मोमिन के कंप्यूटर में, ईमान में ये प्रोग्राम, ये सॉफ्टवेयर डाउनलोड होना चाहिए। ये काम क्यों कर रहे हो, बेजालिका उमर, तो अल्लाह ने हुक्म दिया इसलिए ये काम कर रहा हूं, बाकी मुझे और किसी चीज से कंसर्न नहीं। साइंस क्या कहती है, मेडिकल क्या कहता है, और दुनिया इकोनॉमिक्स इकोनॉमी क्या कहती है, और दुनिया भर के लोग क्या कहते हैं, बेजाले का उमर तो मेरे पास तो सिर्फ एक उसूल है, अल्लाह ने हुक्म दिया है, मेरा काम है उसका हुक्म मानना। वह अना अव्वलुल मुस्लिमीन, और मैं सबसे पहला मुस्लिम हूं। नहजुल बलागा कलाम नंबर 125, अल इस्लाम हुआ तस्लीम, इस्लाम है अपने आप को अल्लाह के, टोटल अल्लाह के सुपुर्द का देना, टोटल सबमिशन, यह है इस्लाम। आयत में वही आया, मैं सबसे पहला मुस्लिम हूं, यानी मैंने तो मुकम्मल अपने आप को अल्लाह के हवाले कर दिया है, अब वो जो कहेगा मुझे वो मानना। یہاں وہ غلام کا واقعہ میں بیان کر سکتا ہوں لیکن ایک تو میں نے بہت پڑھا اور دوسرا آج وقت نہیں. تو اب یہ جو قرآن کریم نے غدیری اسلام کا تعارف کرایا وہ اسلام جو ان دینا عند اللہ الاسلام ہے کہ جہاں نماز جہاں عبادت جہاں پوری زندگی جہاں موت تک وہ اللہ کے ہاتھ میں ہوتی ہے. مومن صرف ایک سوال کرتا ہے اللہ کا حکم کیا ہے بس آگے کچھ نہیں بولتا. شب ہجرہ جو مولا نے کہا حکم خدا بس سر جھکا لیا. یہ ہے مسلمان کی تعریف یعنی اسلام کی تعریف. اچھا اب سوال یہ پیدا ہوتا ہے کہ یہ بہت مشکل مرحلہ ہے. روبوٹ کے لیے تو یہ آسان ہے لیکن جس کو اللہ نے عقل دی ہے اور دنیا میں اس کو بھیجا وہ یہ ساری چیزیں کہاں یاد رکھتا. بلکہ روایت میں ہے کہ آخری زمانے کی نشانی یہی ہے کہ لوگ پانچ چیزوں کو یاد کریں گے اور پانچ چیزوں کو بھول جائیں گے. مثلا جو چیزیں بھولنے والی ہیں اس کو یاد کریں گے جو یاد رکھنے والی ہیں اس کو بھول جائیں گے. میلبرن میں تو حال میں ہی کرفیو لگا ہے. اس وقت میلبرن کرفیو کے عالم میں ہے رات کے وقت. لیکن ہم لوگ تو شہر کراچی کے رہنے والے ہیں. ہمارا بچپن ہی کرفیو میں گزرا ہے ہماری جوانی ہی کرفیو میں گزری. تو کرفیو میں اکثر ایک جوک سنایا جاتا تھا نا جیسے یہاں بھی رات کے وقت کرفیو ہے تو آپ گھر سے نہیں نکل سکتے جب تک کہ آپ کے پاس وہ ورک پرمٹ نہ ہو بلکہ شاید اس کے ساتھ بھی نہیں نکل سکتے وہ شاید دن کے لیے. مجھے قانون سمجھ میں نہیں آ رہا میری اس بات پہ ریلائی نہ کرے جا کے آپ وکٹورین گورنمنٹ کی ویب سائٹ چیک کر لیجیے اگر آپ کا تعلق وکٹوریا سے. ویسے تو کسی نے مجھے بتایا کہ میلبرن کا تو کوئی مومن آپ کو نہیں سن رہا الحمدللہ. خیر تو خلاصہ یہ ہے کہ کرفیو لگا. کرفیو میں موومنٹ کرنا ہے تو پھر ایک پاس ہونا چاہیے کوئی وجہ. میں نے تو ایام اعضا کے عشرے پڑھے ہیں پہلا عشرہ کراچی میں کئی سال تک کرفیو میں. وہ کرفیو پاس بنا کے انتظامیہ دیتی تھی یعنی امام باڑے کی انتظامیہ 86 87 88 شودائے کربلا پنجابی کلب رات کے 2 بجے کی مجلس کرفیو لگا ہوا. تو خیر اس میں ایک جوک بہت مشہور تھا کہ ایک صاحب بیوی کے ساتھ گاڑی میں جا رہے ہیں کرفیو میں روک لیا فوج نے کہا کرفیو پاس کہاں ہے. سب انہوں نے دیکھا کچھ نہیں تھا او ہو وہ تو میں گھر بھول آئے. اس نے بیوی کی جانب اشارہ کیا کہا کہ جو گھر میں رکھنے کی چیز ہے اسے ساتھ میں لے کے گھوم رہے اور جو ساتھ رکھنے والی چیز ہے وہ گھر میں بھول آئے. تو ایسا کئی دفعہ ہوتا ہے جو چیز مومن کو بھول جانا ہے وہ یاد رہتی ہے جو یاد رکھنا ہے وہ بھول جاتا ہے. مثلاً بہت ہی سمپل ایک بات کہہ کے پھر حدیث پر آ جاؤں. تم نے کس پر احسان کیا یہ بھول جاؤ. وہ نیکی کر دریا میں ڈال خالی حاتم طائی کی کہانی میں 7 سوالات میں سے ایک سوال نہیں ہے. یہ اسلام کا اصول ہے نیکی کرو اور بھول جاؤ. اور اگر کوئی تمہارے ساتھ نیکی کرے تو اسے قطعاً نہ بھولنا ہمیشہ یاد رکھنا. ہم نے الٹا کر لی. ہمارے ساتھ کس نے نیکی کی ہے یہ کسی کو یاد نہیں رہتا. بلکہ بعض لوگ تو بڑے فخر کے ساتھ کہتے ہیں کہ جی آج تک ہم نے تو کسی کا احسان لیا ہی نہیں. اور اسی میں پھر والدین بھولے جاتے. اب یہ تو اس کو یاد نہیں نا بچے کو. جب میں پیدا ہوا اس قابل بھی نہ تھا کہ ایک مکھی مچھر اپنے چہرے پر سے اڑا سکتا تھا. یہ باپ تھا یہ ماں تھی جو رات رات بھر جاگ کے میری خدمت کر رہی تھی. آج تو یہ جوان ہو گیا ہٹا کٹا سے. میرے اوپر کسی نے احسان نہیں کیا. جو میں نے کیا ہے اپنے زور بازو پہ کیا ہے بھول گئے. اور خود اگر کسی کو آدھا ڈالر بھی دیا ہوگا تو اس کی 7 پشتوں کو یاد دلائے گا. معلوم ہے آپ کو آپ کے بابا جو مر گئے ہیں وہ آئے تھے میرے پاس اور میں نے یہ کیا وہ کیا. تو اب یہ ہیومن نیچر بنا دی ہے لوگوں نے. اللہ نے انسان کی نیچر میں یہ نہیں رکھا لیکن بس بن گئی ہمارے یہاں یہ نیچر. تو اب وہ روایت ہے کہ آخری زمانے میں لوگ 5 چیزیں جو بھول جانے والی ہیں اس کو یاد رکھیں گے یاد رکھنے والی چیزوں کو بھول جائیں گے. اچھا اب جو بھول جانے والی چیزیں بالکل نہ بھولیں ان کا بھی ایک حق ہے لیکن جو یاد رکھنے والی چیزیں ہیں وہ پہلے تو وہ بہت مشہور روایت ہے، اس کا آخری ٹکڑا میرے آج کے موضوع سے بھی متعلق ہے. کہا کہ دنیا کو یاد رکھیں گے آخرت کو بھول جائیں گے. اس کے انداز سے، اس کے اسٹائل سے پتہ چلے گا کہ کوئی چیز آخرت ہے ہی نہیں. حتیٰ ہمارے ہاں بہت سارے متقی پرہیزگار لوگ بھی جس طرح غیبتیں کرتے ہیں، تہمتیں لگاتے ہیں، حسد کرتے ہیں، نیکی کے کام میں رکاوٹ ڈالتے ہیں. نیکی کیا ہے جو ہم کریں؟ کوئی اور نیکی کرے وہ نیکی ہی نہیں ہے. ساتھ دینا تو درکنار، رکاوٹ. اب یہ سب کیا، ایسا لگتا ہے اس کے پاس آخرت کا کوئی کنسپٹ نہیں. دنیا یاد ہے، آخرت کو بھول گئے. اپنے مکانات یاد ہیں، قبر کو بھول گئے. ہم جیسے آدمیوں کے ساتھ ایک مسئلہ ہے کہ جب اتنی عمر ہو جاتی ہے نا ایج، تو مر جانا چاہیے. ویسے تو مر ہی جائیں گے. بہت سارے لوگوں کی پوری حقیقت و اصلیت آنکھوں کے سامنے ہوتی، بیان تو نہیں کرتے ہیں لیکن دماغ میں تو چیزیں ہوتی کہ ایک جگی سے شروع کرنے والا آج کتنے بڑے بڑے مکانات کا مالک ہے، اور اسٹل اور اچھے مکان بنانا. لیکن بہرحال یہ سب تو یاد ہے، ٹارگیٹ ہے یہ ہے نا، اب اس سے اچھا اب یہ ہے، اس سے اچھا اب یہ. اب میں میلبرن میں آئے ہوئے مجھے کتنے سال ہوئے، مثلا 20 سال سے کچھ زیادہ ہوئے. اس وقت بھی لوگ کہاں تھے اور آج کہاں رہ رہے ہیں، سب آنکھوں کے سامنے. اور کراچی میں بھی، اور اس میں بھی شامل ہوں. لیکن یہ سب یاد ہے. جو یاد کرنے والی چیز ہے قبر کے، اصل میں تو وہاں جانا ہے نا، وہ بھول گئے. اور عورتیں یاد نہیں، یہاں مطلب بیوی نہیں ہے، عورت. مرد کیسا ہی کیوں نہ ہو، کتنی ہی اچھی اس کی بیوی کیوں نہ ہو، ادھر ادھر آنکھیں ڈالنے سے بچتا نہیں ہے. مجالس ممبر ایک تقدس ہے، ایک احترام ہے، اس لیے میں بہت زیادہ باتیں کھل کے نہیں کہنا چاہتا. تو اب یہ ہے کہ عورتوں سے بڑی محبت، لیکن جنت کی حوروں کو بھول گئے. حتیٰ یہ کہ پاکستان کے ایک بہت ہی مشہور غیر شیعہ خطیب ہیں، ان کی مجلس میں تو حوریں ہی حوریں ہوتی ہیں، اور اتنی ڈیٹیل حوروں کی آتی کہ اگر حور کے علاوہ ہی کسی اور عورت کی اتنی ڈیٹیل بتائیں تو پاکستان میں فحاشی کے الزام میں شاید جیل میں بھی چلے گئے. خیر، لیکن وہ اللہ کی ایک نعمت ہے، جنت کی حور مذاق اڑانے والی چیز نہیں ہے. پورے رمضان میں وہ زوجنا بے حور لین، یہ دعا ہم سے منگوائی گئی ہے رمضان، جہاں پہ اپنی بیوی تقریباً آدھا دن تو کم از کم حرام ہے نا. یہ میں نے اس لیے کہا کہ بعض لوگ، خصوصاً شاعر حضرات، جنت کی نعمتوں کا مذاق اڑانا یہ سمجھتے ہیں کہ جیسے اسی سے روشن خیالی آتی ہے اور آدمی پڑھا لکھا لگتا. خیر، یہ اس وقت بات ذرا لمبی ہو رہی. اور لوگ اپنے آپ کو یاد رکھتے ہیں، میں نے کیا، میں ایسا، میں یہ کروں گا، میں یہ، میں وہ، اور مجھے بھول جاتے ہیں. یا یہ حدیث قدسی اللہ کہہ رہا، یاد رکھنے والی چیز تم نہیں ہو، یاد رکھنے والی چیز اللہ ہے. اللہ کو بھول گئے، اپنے آپ کو یاد رکھا. میدان کربلا کی شب عاشور آقا حسین نے یہی کہہ کر مانگی تھی. ہمیں پتا ہے کہ اصل میں تو دی تھی یزیدیوں کو، لیکن بظاہر تو الفاظ یہ تھے کہ آج کی ساری رات میں اللہ کو یاد کرنا چاہتا ہوں. تو کہا کہ وہ وقت آئے گا کہ لوگ اپنے آپ کو یاد رکھیں گے اور مجھے بھول جائیں گے. اب میں وہ ساری چیزیں آ جاتی ہے جس سے آپ کا محبت کا رشتہ، بیوی سے محبت ہے تو آدمی یاد رکھتا ہے اس کو کیا کیا دینا ہے، شوہر سے محبت ہے یاد رکھنا ہے کیا کیا دینا ہے. اور باقاعدہ ہر ایک کے بعد لکھا ہوتا ہے کہ والنٹائن ڈے ہوگا، فادر ڈے ہوگا، مدر ڈے ہوگا، اور ہسبینڈ ڈے ہوگا، وائف ڈے ہوگا، مجھے تو پتا بھی نہیں. اولاد سے محبت ہے، اولاد کو کیا دینا، کیا کرنا ہے اس کے لیے، اللہ نے بھائی بھول گئے، وہ بھی کوئی ہے. یہ ہم نہیں کہہ رہے، خود اللہ کمپلین کر رہا. اور یہاں پر یہ جملہ میرا اور اس سے پہلے والا جملہ دونوں کو ملائیے تو آج کا ایک موضوع خود بخود بن رہا کہ अपने आप को याद रख रहे हैं, और जो लोग आपसे रिलेटेड हैं, जिनसे आप मोहब्बत करते हैं। खुद इस मेलबर्न में भी मैं ऐसे मर्दों को जानता हूं जो अपनी बीवी का 1% हक भी अदा करने को तैयार नहीं, लेकिन जिसको मोहब्बत, औलाद, वालिदैन, भाई बहन, दोस्तों का हक तो बहुत याद किया जाता है। आखिरी जमाने की निशानी ही है। आखिरी जमाना किसे कहेंगे? कहा कि लोग वालिदैन की नाफरमानी करेंगे और दोस्तों की इताअत करेंगे। लेकिन खैर, अब ये मौजू इतना ज्यादा ना फैल जाए कि आज का असल मौजू रह जाए। अल्लाह को याद रखना है, तो अल्लाह को याद रखने का तरीका क्या है? एक आयत तो कुरान की आ गई, अकीम सलात ले जिक्री, नमाज पढ़ो ताकि मेरी याद रहे। वाज़े आयत, नमाज याद खुदा का जरिया है, नमाज खुदा को याद दिलाती है। ये तो देखिए, ये असल मेरा मौजू ये वाली आयत नहीं थी, लेकिन वो जो बात चल रही थी ना कि खुदा को भूलेंगे, तो सवाल ये कि खुदा को कैसे याद रखा जाए। वालिदैन को तो याद रखा फादर डे पे एक कार्ड भेज के, मदर डे पे एक कार्ड भेज के, अल्लाह को कैसे याद करें? का जिक्री, अकीम सलात नमाज है, नमाज कायम करो ताकि मेरी याद रहे, जिक्री मेरी याद। ये और जो असल मेरा सवाल था जिससे ये रिवायत शुरू हुई, और वो ये कि इस्लाम जैसी इताअत चाहता है, कौन सा इस्लाम? गदीरी इस्लाम। इन्ना सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन ला शरीक ला बिज़ालिक उमिरतु व अना अव्वलुल मुस्लिमीन, जो टोटल सबमिशन चाहता, तो वह हम कैसे करें? उसकी एक ट्रेनिंग होनी चाहिए। इताअत का मरहला इतना आसान नहीं होता, उसको ट्रेन किया जाता। फौजी सिपाही का काम यह है कि जर्नेल की मुकम्मल इताअत करे, मगर इसके लिए उसको पहले ट्रेनिंग दी जाती। तो हकीकी इस्लाम इताअत चाहता है कि अल्लाह को टोटल सबमिट, अपने आप को हवाले कर। उसकी ट्रेनिंग क्या? इसकी ट्रेनिंग का नाम है नमाज। नमाज के इतने बेनिफिट और फायदे हैं कि मैं सारी जिंदगी इसी सब्जेक्ट में मजलिस पढ़ता रहा हूं तब भी कम है। लेकिन आज की मजलिस में दो बातें आ गई, ज़िमनन एक तीसरी बात भी लेके आ जाऊंगा, और उससे भी ज़िमनन एक चौथी बात भी, वो बहुत छोटी छोटी। सूरह ताहा लास्ट पे, वहां पे एक रीजन बताया गया है कि लोगों के घर में रिस्क की तंगी क्यों होती। मन अरजा अन जिक्री फइन्न लहू मईशतन ज़ंका, मन अरजा अन जिक्री, जो मेरी याद से मुंह मोड़ता। और अभी वो आयत आपने सुनी कि अल्लाह की याद है नमाज, तो जो नमाज से मुंह मोड़ता है, फइन्न लहू मईशतन ज़ंका, ज़ंका, वाद नून काफ, याद होगा ये लफ्ज, ये बहुत सी दुआओं में भी आता। फिशारे कब्र, जो कब्र अपने दरमियान लेके दबाती है, अजाब देती है, उसका नाम ज़ंक है, कब्र का तंग हो जाना। तो खैर, ज़ंक का मतलब है ज़ीक, तंग हो जाना। फइन्न लहू मईशतन ज़ंका, उसकी मईशत तंग हो जाती है। ये कुरान की आयत, जो मेरे जिक्र से मुंह मोड़ता है उसकी मईशत तंग होती। उर्दू में मईशत जिसको कहते हैं रोजी रिस्क वगैरह, वो इसमें आ गए। अरबी में मईशत तो कहते हैं पूरी जिंदगी को, होल लाइफ। तो जो लाइफ के प्रॉब्लम है उसका रीजन, कॉज, रूट क्या? एक कुरान ने ये बताया, एक कॉज रूट, तुमने नमाजें तर्क कर दी, तुमने नमाजों से मुंह मोड़ लिया। तो अब ये तो नमाजों के बेनिफिट तो पूरा आप जिंदगी मुझसे सुनते रहिए, लेकिन जो असल मेरा मौजू चल रहा है गदीरी इस्लाम, उसमें ये आया कि नमाज एक मुकम्मल ट्रेनिंग है अल्लाह की इताअत। इसी को इताअत कहते हैं ना, ट्रेन किया जा रहा है। फौजियों को किस तरह ट्रेन किया जाता, जानवरों को किस तरह ट्रेन किया जाता, ये नमाज। अपने आप को मुकम्मल अल्लाह के हवाले करो, नमाज आप देख लीजिए। बोलना, इंसान की मंतिकी तारीफ है हैवान नातिक। अब मैं नातिक की तफसील में नहीं जा रहा हूं, लेकिन बहरहाल अल्लाह ने जबान की शक्ल में इंसान को एक गिफ्ट दिया, नमाज। زبان نہیں ہلا سکتے. نماز میں اگر آپ نے دنیاوی کلام کیا تو آپ کی نماز گئی. یہ ٹریننگ ہے. ٹریننگ اسی طرح ہوتی ہے نا, پہلے 5 منٹ, پھر 10 منٹ, پھر 1 گھنٹہ, پھر 2 گھنٹہ. مجھ سے بہتر آپ جانتے ہیں کہ جب کبھی بھی آپ جم کو جوائن کریں, کوئی ایکسرسائز کریں, تو کہا جاتا ہے کہ آہستہ آہستہ آپ کو اسٹارٹ کرنا, پھر اس کو اسٹیمنا بلڈ کرتے چلے جائیں, تو پھر آپ 2 گھنٹے بھی کریں, لیکن ایک دم پہلے دن 2 گھنٹے نہیں کرنا ایکسرسائز. یہ نماز یہی ہے, پہلی ٹریننگ. اور کیسی عجیب ٹریننگ ہے, جو انسان کی نیچرل اور فطری عادتیں ہیں ان پر بھی اسلام نے پابندی لگا دی. نماز ٹریننگ اسی کو کہتے ہیں. کھانا, نماز کے عالم میں آپ کوئی چیز نہیں کھا سکتے, حرام چیز نہیں, حلال بھی نہیں. پینا, پانی, پیاس, یہ تو فطری چیز ہے نا, یہ انسان کی حاجت ہے نا. حالت ہے نماز میں آپ پانی نہیں پی سکتے, پانی سے مطلب کوئی بھی ڈرنک, کھانا اور پینا دونوں. بولنا, ہنسنا, انسان کی ایک تعریف یہ بھی ہے, حیوان زاہق. جنس اور فصل والی تعریف ہے حیوان ناطق, جنس اور خاصے والی تعریف ہے حیوان زاہق. ہنستا انسان, نماز میں نہیں ہنس سکتے ہو. رونا, نماز میں نہیں رو سکتے ہو. اللہ نے آدمی کو یہ گردن کی شکل میں ایک اتنی بڑی نعمت دی ہے کہ جہاں دل چاہے آپ نے گھما لیا. نماز کے عالم میں آپ اپنے آپ کو نہیں گھما سکتے ہو. قبلہ ڈائریکشن تو قبلہ ڈائریکشن. یہ کیا, یہ سب ٹریننگ. یہ سیکھو کہاں بولنا ہے, کہاں چپ رہنا ہے. سیکھو کہاں کھانا ہے, کہاں چھوڑ دینا. یہ سیکھو کہاں جب پینا ہے, کہاں پیاسا رہنا. یہ سیکھو کہاں بولنا ہے, کہاں خاموش رہنا. یہ سیکھو کہاں ہنسنا ہے, کہاں نہیں ہنسنا ہے. کہاں رونا ہے, کہاں نہیں رونا ہے. کہاں اپنا ڈائریکشن چینج کرنا ہے, کہاں ایک ہی ڈائریکشن میں کھڑا ہونا. آپ کو خود بھی نہیں پتا کہ آپ نماز میں کیا کچھ کر رہے ہیں, یہ ساری ٹریننگ. لیکن ہے نا, ایک چیپٹر آتا ہے نماز میں, مبتلات نماز, وہ چیزیں جس سے نماز ٹوٹ جاتی, وہ یہی ٹریننگ. حتیٰ مثلاً اگر آپ نے نماز شروع کی اور پھر ایک دم پیشاب کی حاجت آ گئی ہے, اب واجب ہے اس کو روکنا, الا یہ کہ آدمی کو نقصان پہنچ جائے میڈیکلی, پھر الگ چیز. یعنی پھر بھی نماز توڑنا پڑے گی, ورنہ ایک بار نماز شروع کر دی تو بغیر مجبوری کے توڑ نہیں سکتے ہوں. اب یہ بہت ساری چیزیں ہو جائیں گی, اصل موضوع نہیں ہے. نماز ٹریننگ, کمپلیٹ ٹریننگ, جس میں آدمی کو اٹھنا, بیٹھنا, کب جھکنا ہے, کتنا جھکنا ہے, کب زمین پہ گرنا ہے, کتنا گرنا ہے, سب کا طریقہ بھی سکھایا گیا. یہ کیوں ہے؟ تاکہ جب نماز کے مصلے سے اٹھ کے عام زندگی میں جاؤ, یہی ٹریننگ کام آئے گی. نماز میں کوئی چیز نہیں کھا سکتے, حتیٰ یہ کہ مجلس کا تبرک بھی نہیں کھا سکتے ہو. کم از کم عام زندگی میں اتنی سختی نہ سہی, جو چیز آ جائے سوال تو کر سکتے ہو, یہ میرے لیے حلال ہے کہ حرام. تو یہ نماز جو ہمارے یہاں بہت سے لوگوں کو ایک بوجھ سا لگتا, ایک کمپلیٹ ٹریننگ. آپ اس دھوکے میں نہ رہیے کہ جی نماز تو دشمنان اسلام بھی پڑھتے ہیں, دشمنان اہل بیت بھی پڑھتے ہیں. وہ نماز نہیں پڑھتے جو اسلام چاہتا. ایک واقعہ ہے, جوک سا ہے, جوک. ہندوستان کے کسی علاقے کے ایک صاحب تھے, ان کی بہت دوستی تھی لکھنؤ کے کسی نواب صاحب سے. کبھی یہ ان کو وزٹ کرنے جاتے تھے, کبھی 6 مہینے بعد وہ آتے تھے. تو یہ گئے نواب صاحب کو وزٹ کرنے کے لیے, باتیں ہونے لگی, نوکروں کا تذکرہ آ گیا کہ نوکر جو ہیں وہ بہت ہی زیادہ لاپرواہ ہوتے ہیں. نواب صاحب نے کہا نہیں, میں نے اپنے نوکر کو فل ٹرینڈ کیا, پورا جیسا میں کہتا ہوں. ان صاحب کو یقین نہ آیا. اب جو جوک ہے اس میں تو علاقے کا نام بھی ہے, مگر میں نام لوں گا نہیں, ورنہ اس علاقے کے لوگ بگڑ جائیں گے. مثلا میں اپنے شہر کا نام لے لوں, کراچی کے تھے. कहा हमने ट्रेंड किया है, लखनऊ के नवाब साहब बोले बिल्कुल फुल ट्रेंड है, इनको यकीन नहीं आ रहा, कहा देख लीजिए। आवाजी नौकर को बुलाया, लल्लन मियां जरा इधर तो आना, वो आगे कहा जाओ जाके बाजार से 1 किलो दूध लेके आ जाओ। और लल्लन मियां नौकर कमरे से निकले, नवाब साहब ने कहा देखिए फुल ट्रेनिंग है। अब ये किचन में गए होंगे, अब इन्होंने कबर्ड में से दूध का बर्तन उठाया होगा, अब ये घर का दरवाजा खोल के गली में निकले, अब ये गली क्रॉस करके मेन रोड पर आ गए, अब ये राइट साइड पे मुड़े, सातवीं दुकान दूध वाले की, 1, 2, 3, अब ये सातवीं दुकान पे पहुंचे। अब इन्होंने दूध वाले से कहा कि मुझे दूध चाहिए, अब दूध तो ऊंट का भी मिलता है बाजार में, यानी ऊंटनी का, बाद में ना पकड़िए कि मौलाना ऊंट का दूध नहीं होता, चलो ऊंटनी सही, गाय का भी होता है बकरी का भी होता है। कहा कि मुझे भैंस का दूध चाहिए 1 किलो, नवाब साहब कह रहे हैं इन्होंने ये कहा होगा। अब उसने दूध दिया, मतलब उसने दूध दिया का मतलब भैंस का दूध दिया बर्तन से निकाल के। ऐसे ऐसे आपको यकीन नहीं आएगा, ऐसे ऐसे मजलिस सुनने वाले हैं जो कुछ नहीं सुनते, बस ये सुनते हैं। अब ये लल्लन मियां ने उसको पैसे दिए होंगे, अब वो दुकान से निकले होंगे, अब वो गली में मुड़े होंगे, अब वो घर का दरवाजा खोल के आए होंगे, अब वो मेरे कमरे के दरवाजे पे होंगे। आवाज ये लल्लन मियां आ गए, लल्लन मियां दरवाजा खोल के कमरे में आए कि जी हुजूर आ गया, ये लीजिए दूध। ये जो मेहमान थे कराची वाले बड़े इंप्रेस हुए, कैसी ट्रेनिंग, मिनट और सेकंड के एतबार से इनके दिल में शौक हुआ, ये जब आए अपने कराची में तो इन्होंने अपने नौकर को भी ट्रेनिंग दी ऐसी। 6 महीने के बाद वो नवाब साहब इनसे मिलने आए, फिर बातों में बात निकली। कराची वाले ने कहा कि याद है जब मैं पिछली दफा 6 महीने पहले आपके यहां गया था तो आपने अपने नौकर की से मेरी मुलाकात करी, मैंने भी अपने नौकर को इतनी ट्रेनिंग दी। और ये साबित करने के लिए कहा भी देखिए, अरे कल्लू जरा इधर तो आना। वो कल्लू साहब दरवाजा खोल के आए, जी हुजूर क्या बात। कहा जाओ जाके बाजार की दुकान फला दुकान से भैंस का 1 किलो दूध लिया। अच्छा हुजूर, ये कह के वो बाहर निकला। अब इन्होंने कहा कि देखे ये किचन गए होंगे, बर्तन उठाया होगा, अब वो निकले होंगे, दरवाजा खोला होगा घर का, गली को क्रॉस की होगी, सड़क पे गए होंगे, उस दुकान में गए होंगे, दुकानदार ने इस वक्त भैंस का दूध देना शुरू किया होगा, ये पेमेंट किया होगा, ये वापस आ रहे होंगे, ये गली में बड़े होंगे, ये घर में दाखिल भी होंगे, दरवाजे पे होंगे। आवाजी कल्लू मियां, वो जवाब दिया जी हुजूर आ गए। यानी इन्होंने यही कहा नवाब साहब से, कहा देखिए आ गए, हाँ दूध लिया। कहां दूध लाया, अभी तो मैं अपनी जूती ही ढूंढ रहा हूं जिसे पहन के मुझे जाना। ये यजीदियों की नमाज, ये दुश्मनाने अहले बैत की नमाज। ट्रेनिंग तो उनको भी देने की कोशिश की जा रही है, वो ट्रेनिंग तो क्या लेंगे, लेकिन हमारे यहां बहुत से लोगों को शैतान जरूर ट्रेनिंग दे देता कि जब कभी इबादत से बचना हो खट से एतराज कर दो कि ये काम तो यजीदी भी करते थे। दाढ़ी रखिए, कहा दाढ़ी तो यजीद की भी थी, अगर के यजीद की दाढ़ी नहीं थी तो इस्लाम में वो दूसरा आदमी था, पहला उसका बाप मुआविया, दूसरा यजीद जिसने दाढ़ी शेव की। लेकिन चले, शिमर की भी दाढ़ी नहीं थी लेकिन उमर साद की थी। मगर सवाल यह है कि ये वाला फार्मूला कि जो काम यजीदी नहीं कर रहे वो हम भी नहीं करेंगे, वो खाली नमाज और दाढ़ी में क्यों आता, दीन के वाजिबात में क्यों आता? आप कहीं खाना भी नहीं खाएंगे, वो तो यजीद भी खाता था। हुसैन की भूख और प्यास है, यजीद क्या खाने हैं, तो हम खाना भी नहीं खाएंगे। यहां तो नमाज दोनों तरफ है, यहां तो दाढ़ी दोनों तरफ है, खाने पीने में तो कोई कमी नहीं होगी, चाहे वो यजीद भी खाता हो चाहे हम भी खाते। बल्कि मैं बड़े सेंसिटिव मौजू पर आ जाऊं, रोना, मैदान करबला में फौज यजीदी अली असगर के मसाइब को देख के रोई, दमिश्क की मस्जिद में सैयदो साजिदीन के खुतबे को देखकर पूरा यजीदी मजमा रोने लगा। कहा हम नहीं रोएंगे आज से, अहले बैत के मसाइब देख के तो यजीदी भी रोते, बल्कि शायद उस वक्त का उनका रोना टेम्परेरी सही था सिर्फ मसाइब की वजह से। हम जब रोते हैं तो थोड़ा सा हमारे दिल में ख्वाहिश भी आती, काश ही हमारे आंसू रूमाले जहरा में जमा हो जाएं। उनके पास ऐसी कोई ख्वाहिश नहीं, हुसैन तेरे मसाइब ऐसे हैं कि आंखों में आंसू आ रहे हैं, सज्जाद तेरे मसाइब ऐसे हैं कि आंखों में आंसू आ रहे हैं, तो क्या इसकी वजह से आप रोना भी बंद कर देंगे? आप कहेंगे नहीं, हमारा रोना उनके रोने से अलग है, लेकिन हम करेंगे तो नमाज में ही जुमला कह दीजिए ना। नमाज हम भी पढ़ेंगे, उनकी नमाज से अलग होगी हमारी नमाज, उनकी नमाज होगी कि नमाज पढ़ रहे हैं और नमाज को ज़बह कर रहे हैं। मौला की एक हदीस है कि मोमिनीन की नमाज तो मैं हूं, नमाज को ज़बह कर रहे हैं और नमाज पढ़ रहे हैं। हुसैन की नमाज है तीरों की बारिश में भी नमाज पढ़ी जाए, आप ऐसी नमाज पढ़ ली, मगर खुद नमाज अपनी जगह पर। एक इतनी मुकम्मल मोमिन की तरबियत है कि अगर हमको सही नमाज पढ़ना आ जाए। और क्या चीज है नमाज, कितने मजे की चीज है नमाज। ये गालिबन सैयद हाशिम बहरैनी ने मदीनतुल मुआजिज में लिखा, वाकया तो बहुत मशहूर है। कितना मजा है नमाज में, मजा। एक तो होता है कि भाई पढ़ना है नमाज लेकिन बोझ मुसीबत, एक है मजा। मजे वाली चीज के लिए आदमी तड़पता रहता। नमाज का मजा अगर आपको पता चल जाए ना। अब जैसे जब मैं जवान और सेहतमंद था, अब तो बूढ़ा भी हो चुका हूं और बीमारियां भी इतनी, अब था तो अक्सर मजालिस पढ़ने जाता था बाहर, तो लोग दावत भी करते थे। दावत की बहुत अच्छी कोई उमन डेजर्ट, बहुत अच्छी डेजर्ट। जवान हूं, सेहतमंद हूं, कोई शुगर का प्रॉब्लम नहीं है, ब्लड प्रेशर का प्रॉब्लम नहीं है, तो खैर साहिब खाना ने वो एक प्लेट में भर के, या वो जो डेजर्ट बाउल होते हैं उसमें भर के दी डेजर्ट, बिस्मिल्लाह। मेलबर्न के मोमिनीन को ताज्जुब होगा ना, आप लोग आए इंडिया पाकिस्तान से हैं लेकिन बहुत जल्द यहां का रंग चढ़ गए। यहां तो यही होता, मौलाना मेज पर रखा है, घर की दावत में भी जाइए और जाके खुद ही लीजिए, साहिब खाना के पास इतनी फुर्सत कहां कि आप जैसों की खिदमत करता फिरे। खैर डेजर्ट दी, खाई, बहुत अच्छी पसंद आई, दिल तो चाह रहा है दूसरे और ले, लेकिन कैसे गए, वो खुद ही कहता है पर बहुत अच्छी है ना, बहुत मेहनत से बनाई है मेरी बीवी ने, थोड़ा और ले लीजिए। और अगर बेतकल्लुफी है तो हम खुद ही कहते हैं कि भाई बहुत मजा आ गया, थोड़ा सा और दे दी। ये खाली जिस्मानी गिजा की बात नहीं है, रूहानी गिजा में भी यही है। भाई आप शेर व शायरी के अगर शौकीन है, कसीदा मनकबत वगैरह आप सुनते हैं, कोई शेर बहुत पसंद आ गया, आपने कहा मुकर्रर इरशाद। कुछ लोग तो इतने बेचैन होते दोबारा मुकर्रर इरशाद, लखनऊ वाला तो जूता मार देगा कि दोबारा का मतलब मुकर्रर का मतलब एक ही है। लेकिन खैर अब आजकल तो कहा ये दोबारा मुकर्रर, आजकल वंस मोर मजा आता है ना। नमाज का अगर मजा आ जाए तो आपकी हालत ये होगी कि आप मुसल्ले से उठने को तैयार नहीं होंगे। एक नमाज की आपने कहा वंस मोर, एक नमाज पढ़ी आपने कहा वंस मोर, एक नमाज खत्म की आपने कहा वंस मोर, मुसल्ले से उठने को तैयार नहीं होंगे, धक्के देके आपको उठाना पड़ेगा। मासूम हजार हजार रकत नमाज पढ़ लेते हैं, नमाज का मजा है। हमारा आपका मजा है पिज्जा, हमारा आपका मजा है बर्गर, हमारा आपका मजा है फालूदा, इमाम का मजा है नमाज। वहां हजार हजार रकत नमाज कितने आराम से पढ़ ली जाती है, को मजा आ रहा, हमें पता ही नहीं नमाज क्या है। सलमान फारसी का ये वाकया सुन लीजिए। सलमान फारसी एक मर्तबा किसी काम से या बगैर किसी काम के मौला के साथ मदीने से बाहर निकले, काम तो मौला को होगा। मदीने के बाहर जा रहे हैं, जा रहे हैं, जा रहे हैं, ये बाहर देखा कि बहुत सारे परिंदे। अच्छा ये दो अलग अलग वाकया थे, वो वाकया अलग है कि एक और दफा सलमान निकले थे मौला के साथ तो एक जगह देखा बहुत सारी चूंटियां जमा और आ रही हैं, आ रही हैं, आ रही हैं, आ रही हैं। सलमान फारसी ने मौला को देख के कहा मौला दिल चाहता है कि मैं ये चूंटियों की जबान समझ लूं और देखो ये क्यों इतना निकल के, इतना अपने अपने बिलों से निकल के क्यों आ रही है। सलमान ने ख्वाहिश जाहिर की कि काश मुझ में इतनी ताकत होती, लेकिन तुमने कहा उसके सामने जो खुदा की जानिब से कायनात की तमाम ताकतें रखता है, मुस्कुरा के कहा सलमान समझना है इनकी जबान, अगर कुरान ने कहा वालमनाहु मंतिक तैर, हमने सुलेमान नबी को हर जानवर की बोली सिखाई, तो ये तो सुलेमान नबी का भी आका है, अली इब्ने अबी तालिब। सलमान समझना इनकी बात। मौला अगर ऐसा हो जाए क्या कहना। मौला ने इशारा किया, सलमान चूंटियों की जबान समझने लगे। चूंटी खैर शायद अंग्रेजी में इसको आंट कहते हैं, आंटी तो नहीं, आंट शायद। और जैसे ही समझने लगे एक अजीब जुमला सुना। कुरान करीम का एक बहुत मशहूर सूरा है सूरा नमल, 27 नंबर का सूरा। उसकी एक आयत तो बहुत मशहूर है लेकिन अक्सर लोगों को पता नहीं कि वो उस सूरे की आयत। अम्मन युजीबुल मुस्तर्रा इज़ा दआहु व यक्शिफुस सू, सूरा नमल की आयत। उसमें ये वाकया है ना, वकालत नमलो या अय्युहन नमल उदखुलू मसाकिनकुम। वो वाले सुलेमान नबी, ये सलमान फारसी है सुलेमान नबी, उनका लश्कर जा रहा है एक इलाके से। कुरान कह रहा है आयत है, कालत नमला, चूटियों की सरदार ने कहा या अय्युहन नमल, ऐ सारी चूटियों उदखुलू मसाकिनकुम, अपने अपने घरों में चली जाओ, बिलों में चली जाओ। ला यहतमन्नकुम सुलेमानो व जुनूदुहु वहुम ला यशकुरून, ऐसा ना हो कि सुलेमान नबी और उनकी फौज तुम्हें कुचल डाले और उनको पता भी ना हो। जमीन की चूटियां हैं, ये लश्कर इतना बड़ा है, कुचल डाले उनको पता भी ना हो। वहुम ला यशकुरून, ये कुरान कह रहा है सूरह नमल। चूटियों का सरदार कह रहा है कि अपनी जान बचाने के लिए बिलों में जाओ, नबी का लश्कर आ रहा है, मासूम का लश्कर आ रहा है, लेकिन उनको पता ही नहीं चलेगा। और यहां सलमान फारसी ने सुना वो चूटियों का सरदार कह रहा है अपने अपने बिलों से और मसाकिन से निकल के आओ, वो आ रहा है जिसके चेहरे को देखना इबादत है। वो चेहरा अली की जियारत इबादत है सबके लिए, चाहे वो समंदर, चाहे वो जमीन की तह में रहने वाली चूटियां क्यों ना हो। यहां पे मौलाना अजहर हसन जैदी साहब एक जुमला अक्सर कहा करते थे, वो भी सुन ली। वो है कुरान करीम वाला जुमला कि जब चूंटियों की सरदार ने कहा कि, याद होगा आपको ही तो बहुत मशहूर वाकया है कि मौला से एक बार यहूदी ने पूछा था कि आसमान का कुफल क्या है, वो क्या चीज है जिससे आसमान लॉक हो जाता, यानी ना वहां से रहमत आती है ना यहां से कोई दुआ जाती। मौला ने कहा था शिर्क, हर गुना माफ होगा, शिर्क माफ नहीं होगा, चाहे वो शिर्क यहूदी करे, चाहे वो ईसाई करे, चाहे वो हिंदू करे, चाहे वो एथेस करे, एथेस तो मानता ही नहीं है, चाहे वो बुद्ध करे, चाहे वो कोई गाली शिया करे, शिर्क माफ नहीं। तो यहूदी ने कहा जब वो लॉक शिर्क है तो उसकी चाबी क्या है, कैसे खुलता है। कहा ला इलाहा इल्लल्लाह, तौहीद परवरदिगार। लेकिन ला इलाहा इल्लल्लाह मुकम्मल नहीं अलियन वलियुल्लाह के बगैर, ये समझ लीजिए। दलील खुद नमाज है, दलील खुद नमाज है। नमाज शुरू कैसे होती है, अल्लाहु अकबर से, खत्म कैसे होती है, अल्लाहुम्मा सल्ली अला मोहम्मद व आले मोहम्मद पर। आगाज है तौहीद, इख्तिताम है विलायत अहले बैत। सलाम जो है ना वो नमाज का वाजिब है लेकिन मुखरिज सलात है। तो खुद ला इलाहा इल्लल्लाह नमाज आगाज है अल्लाहु अकबर से, जो पहला अल्लाहु अकबर आप कहते हैं, तकबीरतुल इहराम, इख्तिताम है अल्लाहुम्मा सल्ले अला मोहम्मद व आले मोहम्मद पर। तो वो मौला से पूछा उसकी चाबी क्या है जिससे आसमान खुलता है, रहमत बरसती है, यहां से दुआएं और हाजतें जाती हैं। कहा कलमा तौहीद ला इलाहा इल्लल्लाह, बट देयर इज नो कंप्रोमाइज ऑन तौहीद, चाहे मौला ही के नाम पर तुम शिर्क क्यों ना करो। आम शिया नहीं करता, गलतफहमी ना हो। तो उसका अगला सवाल यही था ना कि वो कौन सी कब्र है जो अपने अंदर सोने वाले को लेके घूम रही है, मोबाइल कब्र। कहा मछली जो हजरत यूनुस को लेके घूम रही थी। वो कौन सी जमीन है जहां सिर्फ एक बार सूरज चमका। कहा वो समंदर की तह जिसपे मूसा ने आसा मारा था तो पानी फट गया था समंदर की तह और फिर मिल गए। और कहा वो कौन है डराने वाला जिसने अपनी कौम को डराया लेकिन वो ना इंसान है ना वो जिन है। ये जमाने में मैं कब्र और अजाब कब्र बहुत पढ़ता था, ये रिवायत पढ़ रहा था, मजमे से किसी ने कहा सादिक हसन, नहीं मैं इंसान तो हूं ना, शायद जिन भी हूं। वो कौन डराने वाला है जो ना इंसान है ना जिन है। क्या कहा मौला ने, वो चींटी जिसने अपने कौम को सुलेमान के लश्कर से डराया तो सुलेमान मुस्कुराए। फतबस्समा ज़ाहिका, यहां तक कुरान की आयत। फतबस्समा, सुलेमान के चेहरे पे तबस्सुम आया, ज़ाहिका खुशी के आलम में, हंसी के आलम में मुस्कुराए, चींटी को उठा लिया। यहां से रिवायत, मेरे मरहूम उस्ताद अज़हर हसन जैदी पढ़ते थे, चींटी सुलेमान के हाथ में, इस चींटी ने सुलेमान के लश्कर से अपनी कौम को डराया। बस सुलेमान कभी मजा लेने को दिल चाहता है ना, कहा गया है चींटी ये बता कौन अफजल है, तू या मैं। अब ये जैदी साहब का जुमला है, चींटी ने कहा कि या नबी खुदा, छोटा मुंह बड़ी बात, क्या मैं कहा आप कहा मैं, मगर एक बात बता दीजिए, आपको किसने उठाया है। कहा मुझे हवा ने उठाया। और कहा मुझे किसने उठाया है। कहा तुझे मैंने उठाया। कहा वो अफजल है जिसे हवा ने उठाया हो, या वो अफजल है जिसे नबी खुदा ने उठाया हो। पता चला नबी खुदा चूटी को उठा ले तो वह अफजल अपने आप को समझने लगती है। तो अगर तमाम अंबिया का सरदार अपने दोष पर किसी अली को उठा के बुशिकनी कराए तो उस अली की फजीलत तो मंजिलत का क्या कहना। यही अली, देखिए मैं नमाज का मजा आपको बताना चाह रहा हूं, ज़िमनन ये बात आ गई। पैगंबर ने पूछा कि आए अली इस वक्त तू कहां पहुंचा, बुत रखे हैं ना बुत खाने काबा में, इधर 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 कहां तक पहुंचा। मेरा मौला कहेगा कि सबसे ऊंचे वाले शेल्फ तक पहुंच गया काबे में। कहा नहीं या रसूल अल्लाह, मैं इस वक्त आसमानों पर पहुंच चुका हूं, अर्शे इलाही से जो चीज कहिए उठा के आपको दे दूं। दोषे रसूल पे खड़े हैं, वहां तक पहुंच गए, आप भी वहां तक जा सकते हैं। नमाज रिवायत है, सलात और मेराज अल मोमिन, नमाज मोमिन की मेराज है। मोमिन के कदम होंगे जमीन पर, पहुंचा होगा अर्शे इलाही में खुदा के सामने। जैसे अली कह रहे हैं या रसूल अल्लाह जो चीज कही अर्श से आपको दे दूं। जब मोमिन नमाज पढ़ता है वो अर्शे इलाही पे पहुंचता है, मेराज मोमिन है। जो चीज अर्शे इलाही से चाहे ला सकता है, चाहे वो सेहत मांगे, चाहे वो रोजी मांगे, चाहे वो औलाद मांगे, चाहे वो अमन अमान मांगे, चाहे वो इम्तिहान में कामयाबी मांगे, चाहे जो एक बड़ा मसला है कि वीजा या नेशनलिटी मांगे, जो चीज भी समझे नमाज है क्या। लेकिन इसका एक जुमला बहुत अहम है, खासा वक्त गुजर गया। सलमान फारसी ने कहा कि बात हो रही थी परिंदे देखे तो बीच में चींटियां निकल आई। या अमीर अल मोमिनीन, हजरत ईसा का मौजिजा सुना है, मुर्दे को जिंदा करते, देखने को दिल चाह रहा है, कहा देखो ये परिंदा है, किसी को भी इशारा करके इसको जबा करो, देखना जिंदा होता। आसमान पे परिंदे उड़े, सलमान ने इशारा किया, एक परिंदा उतर के आया। सलमान ने जेब से छुरी निकाली, उसकी गर्दन पे चलाई, गर्दन अलग जिसम अलग मरा। अली ने कहा ये गर्दन को जिसम से जोड़ दो, मिला दो। बच्चों के आपने खिलौने देखे होंगे ना, वो लीगो वीगो क्या लेगो वेगो जो भी है, वो जोड़ दिया, जोड़ा, वो जिंदा होके उड़ गया। सलमान ने कहा वाह मौला, मुझे यकीन तो पहले ही से था, आंख से देख लिया। कहा ऐसा क्या देखा, दोबारा बुलाओ। उसी को बुलाया, फिर गर्दन पे छुरी रखी, फिर एक बार गर्दन कटी, सारा अलग हुआ। फिर मौला ने कहा जोड़ो इसको, जोड़ा, फिर उड़ा, कहा फिर बुलाओ। 70 मर्तबा सलमान बुलाते रहे, यहां तक के थक गए। और हर मर्तबा वो गर्दन छुरी चलती है, सर अलग, जिसम अलग, फिर जो होते मिल जाता है, जिसम जुड़ जाता है, जिंदा उड़ता जाता। सलमान फारसी ने कहा मौला मैं इससे बातें करना चाहता हूं, ईसा का भी यह मौजिजा ना था, कहा करो बातें। सलमान ने उस परिंदे को बुलाया, छुरी ने निकाली, कहा कि जब मैं तेरी गर्दन काटता हूं तो क्या तुझे तकलीफ नहीं होती। कहा ये कैसे होगा, तकलीफ तो होती। कहा जब तकलीफ होती है तो बार बार ये तकलीफ के लिए आता क्यों है। परिंदे ने कहा मगर ये तो देख के बुलाता कौन है, अली के नाम पे मुझे बुला रहा है, हजारों जाने कुर्बान, ये तकलीफ कोई हैसियत ही नहीं रखती है। अली बुला रहा है तो परिंदा गर्दन कटाने को तैयार, और जब नमाज में अल्लाह बुलाता है हैया अल सलाह, हैया अल सलाह, रिवायत है मौज़िन की आवाज, मौज़िन की आवाज नहीं, अल्लाह की आवाज है। वो 70 मरतबा मरने को तैयार क्योंकि अली बुला रहा, यहां तो अली का भी रब बुला रहा। मोमिन को पता तो चले कि बुलावा कहते किसे, और यही अहमियत नमाज बताना भी मकसद था। जब मैदान करबला की आशूर की सुबह हुसैन ने अपना तरीका बदल दिया। हुसैन बाकायदा काफिला चला, जब काफिला चलता है तो उसके साथ बहुत सारा सामान भी चलता और बहुत सारी जरूरियात पूरा करने वाले गुलाम और कनीज भी चलते हैं। और मोमिन के मुसलमान के काफिले की एक अहम जरूरत है नमाज, तो एक मुअज्जिन भी होता, हुसैनी काफिले का एक रेगुलर मुअज्जिन। मगर आशूर की सुबह आई, आज हुसैन ने अपने काफिले के रेगुलर मुअज्जिन को हटा दिया कि आज तुम अजान नहीं दोगे, अकबर बेटा आज तुम्हें अजान देना। अकबर की अजान के जरिए हुसैन ने दो पैगाम दिए, एक शियों को पैगाम दिया है कि नमाज की अहमियत समझो, तुम करबला के हर शहीद को भूल सकते हो, मुहावरतन कह रहा हूं, अकबर को कभी नहीं भूल सकते। अकबर वो शहीद है जिसकी शहादत के हवाले से कुछ ऐसे आका हुसैन के जुमले हमारे सामने आए जो किसी और शहीद के लिए नहीं आए, वो अभी आप सुनेंगे और जिंदगी भर सुनते हैं। तुम अकबर को नहीं भूल सकते ना, तो जब अकबर याद आएगा अकबर की अजान याद आएगी। अजान अकबर दे रहा है तो नमाज तुम्हें पढ़ना, यही होता है ना, अजान मुअज्जिन देता है, नमाज हर सुनने वाले को पढ़ना। तो ऐ अली और फातिमा के मानने वालों, मैंने फातिमा खास तौर पर आज कहा क्योंकि आज फातिमा के उस पोते का मातम है कि जो खुद साहिब औलाद इस मंजिल पर है कि उनके यहां पोते हो चुके, उनको पता है दादी को कभी बेटे से ज्यादा पोते से मोहब्बत होती, कभी क्या ज्यादातर। क्या अली और फातिमा के मानने वालों, अकबर की अजान तुम्हें पैगाम दे रही, अजान दे दी गई, अब तुम्हें नमाजें पढ़ना है। ये तो शियों के लिए पैगाम था, वक्त बहुत गुजर गया इसलिए मैं बस जल्दी आगे बढ़ गए। और दुश्मनान अहले बैत यानी लश्कर उमर साथ के लिए पैगाम था, तुम में ऐसे लोग भी हैं जिन्हें अब तक मेरा नाना रसूलुल्लाह याद होगा, अकबर का देख रहे हो, क्या तुम्हें रसूलुल्लाह याद नहीं आ रहा, क्योंकि अकबर की सूरत भी रसूलुल्लाह से मिलती है, अकबर की आवाज भी रसूलुल्लाह से मिलती है। जैसे बाजार कूफा में एक अंधे साहबी के कान में जैनब की आवाज पड़ी, वो चौंक गया, ये तो अली बोल रहे हैं। लश्कर यजीद में जितने भी वो लोग हैं जो रसूल का जमाना देखे, अजान की आवाज उनके कान में आई, फजर की अजान दी जाती है जब अंधेरा होता, आवाज कान में आई, चौंके होंगे, अरे ये रसूलुल्लाह मैदान करबला में अजान दे रहे हैं। अकबर की अजान ने दुश्मनों को पैगाम दिया, ये रसूल का लश्कर है। अकबर की अजान ने शियों को पैगाम दिया, अजान दी जा चुकी है, शियों मुसल्ला बिछाओ, नमाज की तैयारी शुरू करो, अब तुम्हें मरते दम तक किस तरह नमाज पढ़ना है जैसे तुम कहते हो और हम कहते हैं कि मरते दम तक हमें आंसू बहाना है और मातम करना। अकबर करबला का बड़ा अजीब शहीद, इसमें एक इख्तलाफ है कि करबला में असहाब की शहादत के बाद जवानान बनी हाशिम में पहली शहादत किसकी हुई, लेकिन तकरीबन आजकल यह तयशुदा है रिसर्च के बाद, बनी हाशिम की पहली शहादत अली अकबर। आज भी अब आप करबला जाते हैं, जब आका हुसैन की जियारत करके पाइती अली अकबर की जियारत पढ़ते हैं तो कहते हैं जो करबला में जियारत पढ़ी जाती है, अस्सलामु अलैका या अव्वला कतीलिन मिन नस्ले खैरे सलीलिन, ऐ नस्ले रिसालत के पहले शहीद आपको हमारा सलाम। पहला शहीद है, असहाब इमाम मारे गए, हुसैन ने एक बार आवाज दी अकबर बेटा, सबसे पहली लाश हुसैन अपने अकबर की देखेगा, बहन के बेटे बाद में, भाइयों के बेटे बाद में, जाफर तैयार की औलाद बाद में, अकील की औलाद बाद में, पहला इम्तिहान हुसैन अपने लाल का देगा, सबसे पहले तुम्हें मख्तल में जाना। तो अकबर तो कब से तैयार है, कहा बाबा मैं तो सुबह से इंतजार कर रहा था। ये कह के अकबर घोड़े पे सवार होके मैदान जाना चाहते हैं, हुसैन ने रोक लिया, अकबर कहां जा रहे, कहा बाबा आप ही ने तो इजाजत दी है, कहा कि अकबर खाली मेरी इजाजत से मख्तल नहीं जा सकते, जाके जैनब से भी इजाजत लेके आओ, जाके अपनी मां से भी इजाजत लेके आओ, यकीन रखिए 30,000 के लश्कर से जंग करना हैदर कर्रार के 3 दिन के प्यासे पोते के लिए कोई मसला नहीं, मगर मां से जाके कहना वो अकबर जिसको देख के गैर रो दिए। ईसाई औरतें फरियाद करने लगी, मां से कहना कि अब तेरा ये चांद सा बेटा करबला की जलती रेती पे लौटने जा रहा है अपने खून में, कौन सी मां ये बर्दाश्त करेगी, मां मर जाएगी। अकबर वहां पहुंचे अम्मा के खेमे में तो एक अजीब मंजर देखा, जा नमाज बिछा के उम्मे लैला मुसल्ले पर बैठी। अकबर हैरान हो गए, अम्मा ये तो किसी नमाज का वक्त नहीं है, जोहरैन की नमाज तो हो चुकी है, मगरिब का वक्त तो बहुत दूर है, पहला शहीद है ये कौन सी नमाज है। कहा कि अकबर तुझे पता है मेरा इस यजीद से एक रिश्ता, फर्स्ट कजिन थी उम्मे लैला यजीद की, यजीद की फूफी की बेटी, मेरे दिल में यह ख्याल है कि ऐसा ना हो कि मेरा अकबर मैदान में जरा सा पीछे हट जाए तो लोग कहें कि लैला के खून का असर है। मैंने अल्लाह से मन्नत मानी है मेरे लाल का लाशा आए तो मैं 2 रकअत शुक्राने की नमाज पढ़ूंगी, यह है करबला। अकबर ने कहा अम्मा मैं तो पता नहीं क्या कुछ सोचते आ रहा था, कैसे तुझे मुतमइन करूं, कैसे तुझे खबर दूं, तूने मेरा मसला ही हल कर दिया, मैं मरने जा रहा हूं। लैला ने कहा बेटा जरा जल्दी से जिहाद करना, मेरी मुझे अपनी मन्नत बढ़ाना। और लैला तो खैर मां है, अकबर के लिए इससे बड़ा इम्तिहान है जैनब से कैसे कहें पुपी अम्मा अपने अकबर का लाशा देखने को तैयार हो जाओ। अकबर बेटा यकीनन हुसैन का, अकबर लाल यकीनन उम्मे लैला का, मगर सारी जिंदगी अकबर को पाला है तो जैनब ने पाला। अकबर जैनब के खेमे में गए, अल्लाह जब कभी आपको करबला ले जाता है तो आप जैनब कुबरा के खेमे की जियारत भी करते हैं ना, उसी खेमे में अकबर दाखिल हुए, देखा मां जैनब जमीन पे बैठी, अकबर फूफी की गोद में सर रख के लेट गए। जवान भतीजा जिसे बेटों से बढ़ के जैनब ने पाला, एक बार जैनब के हाथ अकबर सर पे आए, बालों से उंगली करने लगी। अकबर बेटा जंग जारी है इस वक्त, यहां कैसे आ गया। कहा फूफी अम्मा एक मसाला मुझे पेश आ गया और ये मसाले का जवाब लेने आपके पास आया हूं। जैनब ने कहा अकबर तेरा बाप इमाम जमाना है, इमाम वक्त है, जो पूछना है उससे पूछ। कहा नहीं फूफी अम्मा, मैंने तो जब से हो संभाला है, जो मांगा है तो आपसे मांगा है, जो पूछा है तो आपसे पूछा। इस आज के सवाल का जवाब भी आपको देना, बस इतना सुनना था। एक मरतबा जैनब ने कहा अच्छा बेटा जल्दी से पूछ क्या पूछना। कहा इतना बता दीजिए आपका रुतबा ज्यादा है या मेरी दादी फातिमा का रुतबा ज्यादा। मां का नाम सुनना है, जैनब बेचैन घबरा गई, अपनी जगह से खड़ी हो गई। अकबर इतना समझदार होके कैसा सवाल कर रहा है, कुजा फातिमा शहजादी, कहां मैं उनकी कनीज। अकबर ने कहा तो फूफी अम्मा अगर दादी का रुतबा ज्यादा है तो आज एक काम करें, दादी के बेटे पे अपने इस बेटे को कुर्बान कर दें। जैनब ने सर से पैर तक देखा, अकबर वैसे मुझे इत्तला मिलती कि मेरा अकबर मरने जा रहा है तो शायद मैं मर जाती, मगर इस तरह तूने कहा कि अब फूफी क्या बोले। जा अकबर, मैंने मां फातिमा के लाल पर अपने लाल को कुर्बान कर दिया। और अकबर एक बार बाहर आए, खुद लश्कर यजीद का रिपोर्टर हमीद इब्ने मुस्लिम कहता है करबला में इतने मुजाहिद जवाना ने बनी आशिम आखिरी रुख्सत के लिए खेमे में जाते थे, यह मंजर मैंने कभी ना देखा। बार बार खेमे का पर्दा उठता है, बार बार गिरता है, लगता है कि अकबर बाहर आना चाहते हैं, फिर लगता है कि वापिस चले जाते हैं। क्यों, जब भी अकबर बाहर जाना चाहते कोई फूफी आके लिपट जाती, अकबर बेटा एक बार और अपना चेहरा दिखा जा। जब अकबर बाहर जाना चाहते कोई बहन आ जाती, अकबर भैया एक बार और तेरी बहन तेरे चेहरे को देख ले। यहां तक कि हुसैन ने कहा बीबी अकबर अकबर का रास्ता न रोको, अकबर को देर हो रही है। हुसैन का हुक्म आ गया, अकबर बाहर आए, बाहर आने के बाद घोड़े पे सवार हुए। 2 जुमले हुसैन के किसी और शहीद के लिए नहीं मिलेंगे। अकबर घोड़े पे सवार, हुसैन ने हाथ उठा के आसमान को देखा, खुदावंदा अब मैं अपने उस लाल को भेज रहा हूं जो सूरत सीरत में सबसे ज्यादा तेरे रसूल की शबी है। जब रसूल की जियारत का दिल चाहता था अकबर को देख लेते थे। اور دوسرا جملہ عمر سعد کو دیکھ کر کہا، اے پسر سعد میرا لال مقتل میں جا رہا ہے، خدا تیری نسل کو منقطع کرے. اور اکبر گھوڑے پہ سوار ہو کے چلے، ابھی تھوڑی دور گئے ہوں گے، اکبر کو لگا میری سواری کے پیچھے پیچھے کوئی آ رہا. اکبر نے گھوڑا روک کے مڑ کے دیکھا، کیا دیکھا؟ میرا بوڑھا بابا 60 سال کا، میرا یہ ضعیف امام بیٹے کی سواری کے پیچھے پیدل آ رہا ہے. اکبر گھوڑے پر ہیں، حسین پیدل ہیں. جیسے جیسے گھوڑے کی رفتار بڑھ رہی ہے، ویسے ویسے حسین اپنی رفتار بڑھا رہے ہیں. اکبر اتر پڑے گھوڑے. آج جوڑے بابا یہ آپ کیا کر رہے ہیں؟ حسین نے کہا، اکبر تیرا کوئی جوان بیٹا نہیں ہے، اس لیے تجھے نہیں پتا بوڑھے باپ کے دل پہ کیا قیامت گزر رہی ہے. ہے کربلا کا کوئی اور شہید جس کے لیے جملہ حسین نے کا؟ اکبر تیرا کوئی جوان نہیں ہے. اکبر نے کہا، لیکن بابا اگر اس طرح آپ میرے پیچھے آتے، سواری کے پیچھے آتے رہے تو میں کیسے مقتل میں جاؤں گا؟ حسین نے کہا، اچھا جا بیٹا اکبر، میں یہاں ٹھہر جاتا ہوں. اب اکبر گھوڑے پہ سوار ہوئے، حسین قریب کے ٹیلے پہ جا کے بیٹھ گئے، زینب در خیمہ پردہ پکڑ کے کھڑی ہو گئی، اور ام لیلہ اپنے خیمے میں مسلح پہ جا کے کھڑی ہو گئی. اکبر نے جہاد شروع کیا. شیر خدا کے پوتے کا جہاد ہے، فاتح خیبر کے پوتے کا جہاد ہے، حیدر کرار کے پوتے کا جہاد ہے. علی کی شان دکھا دی، اور پورے جہاد میں اکبر کی نگاہیں فوج پر ہیں، حسین کی نگاہیں اکبر پر ہیں، زینب کی نگاہیں حسین پر ہیں، لیلہ کی نگاہیں زینب پر ہیں. آخر وہ وقت آ گیا. خدا جب کبھی آپ کو کربلا لے جاتا ہے، مقام علی اکبر جاتے ہیں نا، آخر وہ وقت آ گیا کہ وہاں پہ اکبر زخموں سے چور گھوڑے سے زمین کربلا پہ گرے، حسین ٹیلے سے نیچے گرے، زینب در خیمہ پر گری، لیلہ شکر کے سجدے میں گری. خداوندا میری منت بڑھائی جا رہی ہے، تیرا شکر میرا لال تیرے دین کے کام آئے. حسین ٹیلے سے گرے، اٹھے، سنبھلے، کھڑا ہونا چاہتے ہیں. کچھ دیر کے لیے حسین کی آنکھوں کی بینائی چلی گئی، کچھ نظر نہیں آ رہا. آواز دی ادعونی یا بنیا، اکبر بیٹا ذرا مجھے پکار، تیری آواز سن کے تیرا بوڑھا بابا تیرے قریب آئے. اکبر نے پکارنا شروع کیا، بابا الیا، بابا الیا. حسین مقام علی اکبر جہاں آج ہے اس جانب چل رہے ہیں، یہاں تک کہ وہاں پہنچے کہ جہاں اکبر زمین کربلا پہ اڑیاں رگڑ رہے، دونوں ہاتھ سینے پر ہیں، اکبر کے سینے سے نکلنے والا خون زمین کربلا پہ جاری ہے. اور ایک بار حسین اکبر کے قریب گئے، کہا اکبر میں تجھے اٹھا کے خیموں میں لے جانا چاہتا ہوں. یہ کہتے ہوئے میرا امام جھکا، ایک ہاتھ اکبر کی گردن کے نیچے رکھا، ایک ہاتھ اکبر کے پیروں کے نیچے رکھا، اکبر کو اٹھانا چاہا، لیکن ہائے 60 سال کا میرا یہ ضعیف امام، 18 سال کا جوان بیٹا بوڑھے بابا سے نہ اٹھایا گیا. 3 بار کوشش کی، آخر کا اکبر بیٹا تو بھی تو اپنے باپ کی مدد کر، میں تجھے لے جانا چاہتا ہوں. اکبر نے کہا، بابا میں کیا مدد کروں؟ کہا اپنے دونوں ہاتھ میری گردن میں ڈال دے تاکہ اٹھانے میں آسانی رہے. وہ باپ کا حکم آیا، اکبر نے اپنا ایک ہاتھ سینے سے ہٹا کے اکبر کے گلے میں گردن میں ڈالا. حسین نے کہا، اور اکبر دوسرا ہاتھ؟ کہا بابا دوسرا ہاتھ سینے سے ہٹانا نہیں چاہتا ہوں. بھائی اتنا سننا ہے میرا آقا حسین 2 قدم پیچھے ہٹ گیا. اکبر یہ کیا کہہ گیا؟ کیا تجھے نہیں پتا تیرا باپ کتنا صابر ہے؟ یہ ہاتھ بھی سینے سے ہٹا. حسین دیکھے تو صحیح کہ کیا ماجرا ہے. حکم امام آ گیا، باپ کا حکم آ گیا، اکبر کو دوسرا ہاتھ بھی سینے سے ہٹانا پڑا. بوڑھے باپ نے دیکھا 18 سال کے جوان کے سینے میں برچی کا ٹوٹا پھل. حسین نے کہا، اکبر بس اتنی سی بات؟ جوان کے سینے کے قریب اس طرح بیٹھے جیسے ہم نماز کے تشہد میں بیٹھتے ہیں، اور ایک بار برچی کے ٹوٹے ہوئے پھل پہ میرے ضعیف امام نے ہاتھ ڈالا. میرا دل چاہتا تڑپ کے کہوں، یا رسول اللہ ذرا جلدی سے میدان کربلا آئیے. مگر اکیلے نہیں آئیے گا، دادا ابراہیم خلیل خدا کو لے کے آئیے گا۔ اے ابراہیم آ کے دیکھیے یہ کربلا میں بوڑھا باپ جوان کے سینے سے برچی نکال رہا ہے، باپ کی آنکھوں پہ پٹی نہیں ہے، ہاتھوں میں راشہ نہیں ہے، ایک مرتبہ برچی نکالنا چاہیے، میرا دل کہتا ہے۔ ہاں پلٹ کے نجف کو دیکھا ہوگا، آواز دی ہوگی، بابا یا علی مداد، اس بیٹے کی مدد کو آئیے جو جوان کے سینے سے برچی نکال رہا۔ ادھر حسین نے برچی ہلائی، برچی کلیجے میں تھی، اکبر کا کلیجہ ہلا، کلیجے کا ہلنا ہے اکبر کا جسم ہلا، جسم کا ہلنا ہے زمین کربلا ہلی، زمین کربلا کا ہلنا ہے خیمے ہلے، پردے ہلے، زینب کی آواز آئی، بھیا اگر مدد کی ضرورت ہے تو یہ بہن آنے کو تیار ہے۔ حسین نے اکبر کا لاشا چھوڑ دیا، کھڑے ہو گئے، زینب ابھی میں زندہ ہوں، میری زندگی میں خیمے سے باہر نہ آنا، تیرے پردے پہ میرا اکبر قربان۔ مولا اس وقت زینب کے پردے پہ اکبر قربان، تھوڑی دیر گزرے گی، شام غریبہ آئے گی، خیمے جلیں گے، زینب کی چادر چھنے گی، وہ جدہ وہ محمدہ وہ عباسا کی فریاد بلند کریں گی، مولا آئیے اور آ کر ذرا زینب کے پردے کو اس وقت بچائیے۔ اس وقت دعا کرنے کا دل بھی نہیں چاہ رہا، اگر فاطمہ زہرا کے گریے کی وہ کیفیت ہے کہ نام فاطمہ پہ ہر دعا قبول، خدا بندہ فاطمہ کے چاہنے والوں کی ہر دعا قبول کر، اکبر کے مصائب کا واسطہ، ہر صاحب اولاد کو اولاد کی ہر مصیبت سے محفوظ فرما۔ علی اکبر شبیع رسول، 18 سال کا حسین کا لال، اس کے ماتم کے لیے اب میں دعوت دیتا ہوں برادر محترم علی صفدر صاحب کو کہ وہ آئیں اور آ کر